यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा सदस्य निर्वाचन प्रतिवेदन 2082 राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश। निर्वाचन सफलतापूर्वक सम्पन्न हुँदा लोकतन्त्र अझ बलियो भएको राष्ट्रपतिको भनाई। चैत 12 गते प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गराउने संघीय संसद सचिवालयको तयारी। सरकार गठनका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताबीच छलफल। तीन दिन कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा, हावाहुरी र हिमपातको सम्भावना। आवश्यक सतर्कता अप्नाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। र अमेरिका, इजरायल र इरान बीचको द्वन्द चर्किँदै ऊर्जा संरचनामा आक्रमण र मानवीय क्षति बढ्दो।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोगले गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति पौडेल समक्ष राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिवेदन पेश गर्नुभएको हो। सो अवसरमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी आयोगले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरेको र आयोग र निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि भई लोकतन्त्र अझै मजबूत भएको बताउनुभयो। राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागिपरि निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी प्रकट गर्नुहुँदै निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोग, राष्ट्र सेवक कर्मचारी सहित सम्बद्ध सबै पक्षलाई धन्यवाद व्यक्त गर्नुभयो। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कैयौं चुनौती र अन्यलताका बीच प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 सम्पन्न गरिएको बताउनु भएको छ। निर्वाचन आयोगले हिजो समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गर्न आयोजना गरेको कार्यक्रममा आयुक्त भण्डारीले निर्वाचन हुनैपर्छ भन्ने आयोगको अठोटका कारण नै निर्वाचन गर्न सम्भव भएको र यसका लागि सबै राजनीतिक दल, नागरिक समाज एवं प्रबुद्ध व्यक्तित्वबाट सहयोग प्राप्त भएको बताउनुभयो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले यस पटक करिब 10 लाख युवा मतदाताले पहिलो पटक उत्साहपूर्ण रूपमा मतदान गरेको पनि बताउनुभयो।
मिति त घोषणा भयो, निर्वाचनको सन्दर्भमा हामीले सहजीकरण त गर्यौं, तर समय छोटो छ, निर्वाचन सामग्रीको व्यवस्थापन कसरी गर्ने? 23 र 24 को विद्रोहपछि मुलुक जलेको छ, खरानी भएको छ र शान्ति सुरक्षा कर्मीहरूको मनोबल असाध्य खस्केको छ, तपाईँहरूले निर्वाचनै गर्न सक्नुहुन्न भनेर विविध क्षेत्रबाट हामीलाई पेलिएको अवस्था र स्थिति। निजामती सेवाका कर्मचारी साथीहरू हुनुहुन्छ, उहाँहरू निर्वाचन गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने पेचिलो अवस्था र स्थिति। विभिन्न किसिमका नव शक्तिहरूको माग थियो, विदेशमा रहेका मतदाताहरूको मत संकलन गर्ने, अन्तर प्रदेश अन्तर जिल्ला मतदान गराउने लगायतका विविध क्षेत्रको माग थियो। त्यो विषयले पनि हामीलाई लामो समयसम्म निर्वाचन हुन्छ कि भन्ने हुँदैन भन्ने पेचिलो बनायो। हामीले सरकार र सम्माननीय राष्ट्रपतिज्यूसँग समन्वय गरेर अध्यादेश जारी गर्नुपर्छ, अन्यथा मतदाता नामावली संकलन हुँदैन भनेर पछि अध्यादेश जारी भइसकेपछि त्यो मतदाता नामावली पछि संकलन भएर लगभग 10 लाख नयाँ मतदाताहरू पनि समावेश भएको निर्वाचन र सबैसँग बार बार छलफल गरेर हरेक कार्यतालिका बमोजिम कार्य सम्पादन भयो भएन भन्ने कुरो हरेक हप्ता हामीले त्यसको समीक्षा गर्यौं, विश्लेषण गर्यौं, छुटेका विषयवस्तुहरूलाई पनि समेटेर निर्वाचन त हुनैपर्छ भनेर हामीले मसिनो ढंगबाट अगाडि बढ्यौं।
यस पटकको निर्वाचनमा कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गराउनु नपरेकाले स्वच्छ स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने विश्वका 10 देशका निर्वाचन आयोग मध्ये नेपाल पनि पर्ने आयुक्त भण्डारीले जानकारी गराउनुभयो। नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण आगामी चैत 12 गते गराउने संघीय संसद सचिवालयले तयारी थालेको छ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सांसदको शपथ ग्रहण अघि ज्येष्ठ सदस्यको पहिचान गरी राष्ट्रपति समक्ष शपथ गराइनेछ। त्यसपछि ती ज्येष्ठ सदस्यले अन्य नवनिर्वाचित सदस्यलाई शपथ ग्रहण गराउने कानूनी व्यवस्था रहेको छ। निर्वाचन आयोगबाट अन्तिम मत परिणाम प्राप्त हुनासाथ ज्येष्ठ सदस्यको पहिचान गरी नाम राष्ट्रपति कार्यालय पठाइएको छ। संघीय संसद सचिवालयले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने 6 राजनीतिक दललाई संसदीय दलको कार्यालय पनि उपलब्ध गराएको छ। सचिवालयका प्रवक्ता गिरीले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी कार्यालय व्यवस्थापन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार ठूलो दलका रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई यसअघि नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रयोग गर्दै आएको कार्यालय उपलब्ध गराइएको छ। सचिवालयले 6 प्रतिनिधिसँग शपथ ग्रहण कार्यालय व्यवस्थापन र सांसदका लागि सञ्चालन गरिने अभिमुखीकरण कार्यक्रमका विषयमा गत बिहिबार छलफल गरेको थियो। छलफलका क्रममा दलका प्रतिनिधिहरूले सांसदका लागि प्रदान गरिने अभिमुखीकरण सैद्धान्तिक भन्दा व्यावहारिक पक्षमा केन्द्रित हुनुपर्ने सुझाव दिनुभएको थियो। संघीय संसदमा 33% महिला पुर्याउनै पर्ने संवैधानिक व्यवस्था रहेको छ। निर्वाचनमा प्रत्यक्षतर्फ कम संख्यामा महिलालाई उम्मेद्वार बनाएका राजनीतिक दलहरूले समानुपातिक तर्फबाट कानूनले व्यवस्था गरे अनुसार 33% महिला सहभागिता सुनिश्चित गरेका छन्। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
संघीय संसदमा प्रतिनिधि सभाको 275 र राष्ट्रिय सभाको 59 गरी 334 सदस्य रहँदा 110 महिला हुनुपर्ने बाध्यकारी व्यवस्था कानूनमा रहेको छ। अन्तरिम संविधान कार्यान्वयनदेखि नै नयाँ संविधान जारी भएता प्रत्येक निर्वाचनहरूमा महिलाको प्रतिनिधित्व कानूनले व्यवस्था गरेको 33% बाहेक बढ़न सकेको छैन। त्यही पनि समानुपातिक कोटाबाट मात्रै महिलालाई सहभागिता गराएर राजनीतिक दलहरूले कानूनी बाध्यताको पालना मात्रै गर्दै आएका छन्। फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट झण्डै 2/3 नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट सबैभन्दा बढ़ी महिला प्रतिनिधि सभामा पुगेका छन्। त्यसो त प्रत्यक्षमा 125 सीट जितेको रासोपाले टिकट दिएका मध्ये 2 महिला मात्रै पराजित भएका छन् भने बाँकी 13 युवा महिलाले प्रत्यक्षतर्फ प्रभावशाली नेतालाई हराउँदै जित हासिल गरेका छन्। त्यस्तै नेपाली कांग्रेसबाट 1 मात्रै महिला प्रत्यक्षमा निर्वाचित हुन सफल हुनुभयो। प्रत्यक्ष र समानुपातिक गरी यसपटकको प्रतिनिधि सभामा 34.9% महिलाको प्रतिनिधित्व पुगेको छ। संसदको मुख्य काम कानून बनाउनु हो। त्यसो त मुलुकको व्यवस्था फेरिएपछिका संसदबाट महिलाका विषयमा निकै सुधारात्मक कानूनहरू बनेका छन्। बनेका कानून कार्यान्वयनमा उदासीनता रहेको अवस्थामा झण्डै 35% महिला सांसदले अब संसदबाट महिलालाई समान पहुँच आत्मसम्मान र हिंसामुक्त भएर बाँच्ने वातावरण बन्ने विषय उठान गर्न सुझाउ अधिकारकर्मी रेणु अधिकारी।
समानताको मुद्दा, महिलाको कामको मूल्याङ्कनको कुरा, प्रजनन सम्बन्धमा, यौनिक सम्बन्धमा चाहिँ असमान शक्ति सम्बन्धको अन्त्य हुने खालको वातावरण सिर्जना।
अघिल्लो संसदमा प्रभावकारी भूमिका निभाउने सांसदहरू पद्मा अर्याल, सीता गुरूङ, डाक्टर तोसीमा कार्की, सोभिता गौतम लगायत पुनः संसदमा सहभागी हुनुहुन्छ। भेदभाव मुक्त जीवन जिउन सक्ने गरी समान प्रतिनिधित्व संविधानमै उल्लेख गर्नुपर्ने भन्दै अधिकारकर्मी अधिकारी नवनिर्वाचित महिला सांसदलाई महिलाको पक्षमा संविधान संशोधन गर्न भूमिका खेल्न आग्रह गर्नुहुन्छ।
संविधान संशोधनमा नागरिकतामा समानताको, ज्यालामा समानताको, राजनीतिक प्रतिनिधित्वमा समानताको, हिंसा मुक्त बाँच्न पाउने वातावरण बनाउनको लागि चाहिँ हरेक तहमा समानताको अधिकार सुनिश्चित गर्ने गरी संविधान संशोधन गर्ने,
महिलालाई सम्मानपूर्वक बाँच्न आर्थिक आत्मनिर्भरता, निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता, समान पहुँच, सुरक्षित कार्यस्थल, भेदभावको अन्त्यदेखि बढ़दो प्रविधिमा आधारित हिंसाको जोखिम कम गर्न सचेतना र नीतिहरू आवश्यक छन्। आफ्नो नाममा सहज रूपमा नागरिकता प्रदान गर्न नसकेका आमाहरूको आवाज उठान, बनेका नीति नियम कार्यान्वयन गराउनदेखि अपुग भएका ऐन कानून बनाउन समेत महिला सांसदहरूको संसदमा सशक्त भूमिका देखिनु पर्दछ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो सहकर्मी यशोदा अधिकारी। सरकार गठनको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका शीर्ष नेताबीच हिजो छलफल भएको छ। पार्टी उपसभापति सोडिम वाग्लेका अनुसार सरकार गठनका विषयमा उक्त छलफल भएको हो। छलफलमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह बालेन, उपसभापति डोलप्रसाद अर्याल र सोडिम वाग्ले सहभागी हुनुहुन्थ्यो। फागुन 21 गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले एकल बहुमत ल्याएको छ। दुई तिहाई बहुमतका लागि दुई सीट नपुगेको रासोपाले एकल सरकार बनाउने तयारी अहिले गरिरहेको छ। रासोपाले प्रत्यक्षतर्फ 125 र समानुपातिकतर्फ 57 गरेर 182 सीट पाएको छ। प्रधानमन्त्री सुशीला कार्कीले जुम्ला स्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन गर्नुभएको छ। मुगु स्थित राराहतालको भ्रमण सकाएर नेपाली सेनाको हेलिकप्टर मार्फत जुम्ला पुग्नुभएकी प्रधानमन्त्री कार्कीले कर्णाली प्राविधिक शिक्षालयको भौतिक संरचनादेखि शिक्षालयको अवस्थाबारे जानकारी लिनुभएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिनुभयो। कर्णाली प्राविधिक शिक्षालयका निमित्त कार्यालय प्रमुख मुक्ति भण्डारीले शिक्षालयका समस्यालाई प्रधानमन्त्री कार्की समक्ष राखिएको बताउनुभयो। प्रधानमन्त्री कार्कीले आज बिहान चन्दननाथ मन्दिरको दर्शन गर्नुहुने कार्यक्रम रहेको छ। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश गरेको छ। अदालतका न्यायाधीश द्वय सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा गत आइतबारदेखि शुरू भएको सुनवाईपछि हिजो उक्त आदेश गरिएको हो। आदेशमा महान्यायाधिवक्ताको लिखित जवाब साथ पेश भएको नदेखिँदा सो त्रुटि सच्याइएको भनिएको गत माघ 2 गतेको टिप्पणी आदेशको प्रतिलिपि र सोसँग सम्बद्ध अन्य प्रमाण भए सो समेत प्रत्यर्थी महान्यायाधिवक्ताको कार्यालयबाट झिकाई अदालत बाट फागुन 27 गते भएको आदेश बमोजिम हुने गरी चैत 9 गते हेर्न नमिल्ने न्यायाधीश रहित इजलास समक्ष लगाउका मुद्दा समेत साथै राखी नियमअनुसार पेश गर्नु भनी आदेश गरिएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाले पार्टीका प्रवक्ता ज्ञान बहादुर साईलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ। नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको हिजो बसेको बैठकले साईलाई दलको नेतामा सर्वसम्मत चयन गर्ने निर्णय गरेको पार्टीका महामन्त्री राजेन्द्र गुरूङले जानकारी दिनुभयो। यस्तै बैठकले पार्टीको प्रमुख सचेतकमा खुशबु ओलीलाई चयन गरिएको महामन्त्री गुरूङले बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीले गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ 1 तथा समानुपातिकतर्फ 4 सीट गरी कुल 5 सीट प्राप्त गरेको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले विश्वमा बढ़दो द्वन्द र अस्थिरताको बीचमा बुद्धको करूणा अहिंसा र सहअस्तित्वको सन्देश झनै सान्दर्भिक भएको बताउनु भएको छ। शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा हिजोदेखि शुरू तेस्रो अन्तर्राष्ट्रिय लुम्बिनी शान्ति महोत्सवमा मन्त्री सिन्हाले विश्व शान्तिका लागि लुम्बिनीले पुनः एकपटक आध्यात्मिक केन्द्रको भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो। नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 28,900 अमेरिकी डलर सहित 3 नेपाली नागरिकलाई हिजो पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका 1 45 वर्षीय अनिता लामा, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका 6 38 वर्षीय संगीता लामा तथा सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका 7 47 वर्षीय विनोद लामा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो। 3 कोशी लुम्बिनी कडाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हावाहुरी र हिमपातको सम्भावना रहेकाले सचेत रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। प्राधिकरणले हिजो प्रेस विज्ञप्ति जारी गरी जोखिम न्यूनीकरणका लागि सचेत रहन आग्रह गरेको हो। जल तथा मौसम विज्ञान विभागले आगामी 3 कडाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा भारी वर्षा हिमपात हुने सम्भावना रहेको उल्लेख गरेको छ। साथै दाङ, नेपालगंज र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तीव्र गतिमा हुरी चल्ने पनि अनुमान गरिएको छ। विभागले विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा आज 119 किलोमिटर प्रति घण्टासम्मको तीव्र हुरी चल्ने सम्भावना रहेको र हुरीका कारण रूख ढल्ने, कमजोर संरचना क्षतिग्रस्त हुने तथा विद्युत र संचार सेवा प्रभावित हुने जोखिम औल्याएको छ। प्राधिकरणका उपसचिव रामबहादुर केसीले प्रभावित क्षेत्रका बासिन्दा र यात्रुलाई अनावश्यक यात्रा नगर्न, घरको इन्धन बन्द गर्न, सुरक्षित स्थानमा बस्न र सवारी साधन सञ्चालन नगर्न र विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो। विभागले मौसम सम्बन्धी नियमित पूर्वानुमान र सतर्कता जारी गर्दै आएको छ र सबैलाई सोही अनुसार सावधानी अपनाउन पनि आग्रह गरेको छ। इनिसा विकको मृत्यु प्रकरण कर्णाली प्रदेशसभामा प्रवेश गरेको छ। कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौं अधिवेशनको हिजो बसेको पाँचौं बैठकमा भाग लिँदै प्रदेशसभा सदस्य कृष्ण बहादुर जीसीले इनिसा विकको हत्या प्रकरणले समाजको निकै डरलाग्दो अवस्था उजागर गरेको बताउनुभयो। युट्युबरहरूले आफ्ना भ्यूज र सब्सक्राइबर बढ़ाउने लोभ राखी गरेका गलत कार्यले पनि पीड़ित परिवारलाई झनै पीड़ा दिएको भन्दै उहाँले पीड़ित परिवारलाई न्याय पुग्ने गरी अनुसन्धान अगाडि बढ़ाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। त्यस्तै प्रदेशसभा सदस्य उर्मिला विश्वकर्माले कर्णालीका महिला तथा बाल बालिकाको अवस्था निकै दर्दनाक रहेको भन्दै उनीहरूको मानव अधिकार संरक्षणमा ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। छ वर्षदेखि अल्पत्र कालीगण्डकी करिडोर अन्तर्गत पर्वतको फलेवास अमार दी सड़क निर्माण पुनः शुरू भएसँगै स्थानीयमा उत्साह छाएको छ। भारत र चीन जोड्ने निकै छोटो यो आयोजना सम्पन्न हुँदा जिल्लाको ग्रामीण यातायात र पर्यटन व्यवसायमा सकारात्मक परिवर्तन देखिने अपेक्षा पनि गरिएको छ। पर्वत जिल्लाबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
कालीगण्डकी लोकमार्गको फलेवासदेखि अर्मादी सड़क निर्माण कार्य शुरू भएको छ। पर्वतखण्ड अन्तर्गतको मिर्मीदेखि फलेवाससम्मको 31 किलोमिटर सड़क सम्पन्न भए पनि बाँकी 14 किलोमिटर सड़क ठेकेदारका लापरवाहीका कारण 6 वर्षदेखि अलपत्र परेको थियो। भारत र चीन जोड्ने निकै छोटो यो गौरवको आयोजना सम्पन्न हुँदा व्यापारिक दृष्टिकोणले नेपाललाई धेरै फाइदा हुने स्थानीय तुलसीराम तिवारीको भनाइ छ।
मुलुकहरूको बीचमा रहेको त्यो नेपाल व्यापारिक हिसाबले धेरै फाइदा हुने बाटो हो जस्तो लाग्छ।
अलपत्र सड़कको ठेक्का नवकान्तिपुर मैनाचुली नाना जेबीसँग भ्याट बाहेक 65,61,63,000 सम्झौता भएर निर्माण अघि बढ़ेको हो। मोदीबेनीदेखि अर्मादीसम्मको 3 किलोमिटर सड़क समयमा सम्पन्न नहुँदा पर्वतको दक्षिण ग्रामीण बस्तीका नागरिकले शास्ति खेप्नु परेको छ। सड़कको पुनः सम्झौता भएको 2082 कार्तिकदेखि 2050 कार्तिक भित्र निर्माण सम्पन्न हुने गरी निर्माण कार्य शुरू गरिएको आयोजनाका इन्जिनियर होमनाथ पौडेलले जानकारी दिनुभयो।
अर्मादीसम्म 14 किलोमिटर बाटो अपग्रेडिङ काम भइरहेको छ। हाम्रो सम्झौता 2082 कार्तिक अन्तिमतिर सम्झौता भएको र यसो 36 महिनाको कन्ट्याक्ट।
कार्तिकदेखि शुरू भएको करिडोर 7 मिटर फ्राकिलो हुने निर्माण कम्पनीले जनाएको छ। 2073 साल असार 22 सम्झौता भई 2075 असार 21 जम्मा 20% प्रगति भएको यस सड़कको 2079 असोजमा ठेक्का रद्द भई पुनः ठेक्का लागेर निर्माण कार्य सुचारू भएको हो। बाँकी करिडोरको निर्माण कार्य समयमै सकिँदा पर्वतको पर्यटन व्यवसायमा निकै फाइदा हुने विश्वास लिएको छ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो राजन पौडेल। काठमाडौँ महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहोर व्यवस्थापन प्लान्ट स्थापना गर्न 2 करोड़ अनुदान प्रदान गर्ने भएको छ। यसका लागि काठमाडौँ महानगरपालिकाले हिजो प्रसूति तथा स्त्री रोग अस्पताल बीच सहकारी सम्झौता गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका, इजरायल र इरान बीचको युद्ध ऊर्जा संरचनामा केन्द्रित हुँदा ऊर्जा संकट झनै बढ़ने खतरा बढ़ेको छ। इरानका विदेश मन्त्री अब्बास अरघचीले इजरायलले साउथ पार्स ग्यास क्षेत्रमा आक्रमण गरेपछि आफूहरूले केवल आफ्नो शक्तिको सानो अंश मात्र प्रयोग गरेको बताउनु भएको छ। उहाँले पुनः ऊर्जा संरचनामा आक्रमण भएमा शून्य संयम अप्नाइने चेतावनी समेत दिनुभएको छ। इरानले कतारको रास लाफान ग्यास संरचनामा गरेको आक्रमणले तरलीकृत प्राकृतिक ग्यास निर्यात करिब 17% घट्न सक्ने अनुमान गरिएको छ, जसले युरोप र एसियामा आपूर्ति प्रभावित पार्न सक्ने आकलन गरिएको छ। यसैबीच अमेरिकी रक्षा मन्त्रालयले राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान विरूद्धको युद्धका लागि 200 अर्ब डलर बजेट थप माग गरेको छ। रक्षा मन्त्री पीट हेक सेथले युद्धको कुनै समय सीमा नभएको पनि बताउनु भएको छ। इरानी रेड क्रिसेन्टका अनुसार 21 दिनदेखि जारी द्वन्दमा 204 बाल बालिका सहित कम्तीमा 1444 जनाको मृत्यु भइसकेको छ। लेबनानमा इजरायली आक्रमणबाट 118 बाल बालिका सहित 1000 भन्दा बढ़ीको ज्यान गइसकेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल आयल निगमले आधा सिलिण्डर बजारमा पठाउन थालेपछि खाना पकाउने ग्यासको समस्या क्रमशः कम भएर गएको बताएको छ। नेपाल आयल निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका भट्टले बिहिबार पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै खाना पकाउने ग्यासको अभाव भएका उपभोक्ताहरूको सहजताका लागि टेकु स्थित निगम कार्यालयमा ग्यास दिने व्यवस्था गरेकोमा त्यहाँ ग्यास लिन आउने ग्राहकको संख्या घटेको र नेपाल ग्यासको बालाजू स्थित उद्योगमा पनि ग्यास लिन जानेको संख्या कम भएको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो। कार्यकारी निर्देशक ले खाना पकाउने ग्यासको मूल्य भारतबाट 216 रूपियाँ बढ़ेर आएको भए पनि नेपालमा नबढ़ाइएको र पेट्रोल तथा डिजलको मूल्य उच्च रकमले बढ़ेर आएको भए पनि एकै पटक उच्च रकमले बढ़ाउँदा उपभोक्तालाई असर नपरोस् भनेर सामान्य रकमले मात्र मूल्य बढ़ाएको उल्लेख गर्नुभयो। अन्तर्राष्ट्रिय बजारको मूल्य अनुसार मूल्य नघटाउँदा निगमलाई 15 दिनमा मात्रै 3.93 अर्ब घाटा हुने उल्लेख गर्दै डाक्टर भट्टले निगमलाई हुने घाटा मूल्य स्थिरीकरण कोषबाट बेहोर्ने गरी हाललाई व्यवस्था मिलाएको जानकारी दिनुभयो। हाल नेपालमा ग्यास नियमित जस्तै दैनिक रूपमा 93 बुलेट आइरहेको र पेट्रोल पनि दैनिक रूपमा 2000 किलो लिटर आयात भइरहेको उहाँले जानकारी दिनुभयो। बिहिबार नेपाली शेयर बजारको परिसूचक तथा कारोबार रकममा उच्च वृद्धि भएको छ। यस दिन परिसूचक 64.69 अङ्कले बढ़ेको छ। परिसूचक वृद्धिपछि नेप्से परिसूचक 2877 अङ्कमा कायम भएको छ। बुधबार बजारमा 12.03 अर्ब बराबरको कारोबार भएकोमा बिहिबार 21.22 अर्ब बराबरको कारोबार भएको छ। यसअघि फागुन 26 गते 21.50 अर्ब कारोबार भएको थियो। यस दिन बजारमा 240 कम्पनीहरूको मूल्य बढ्दा 22 घटेको छ भने 2 कम्पनीको मूल्य स्थिर भएको छ। स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भन्ने नाराका साथ पुष्प व्यापार मेला बिहिबारदेखि काठमाडौँमा शुरू भएको छ। फ्लोरिकल्चर एसोसिएशन नेपालले आयोजना गरेको मेलाको उद्घाटन गर्दै बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्री मधुसूदन पौडेलले पुष्प व्यवसायलाई परिष्कृत बनाउन थप कार्यक्रम र नीतिगत सुझाव आएको खण्डमा बागमती प्रदेश सरकार सहयोगका लागि तत्पर रहेको बताउनुभयो। संघीय कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले पुष्प व्यवसाय रोजगारी र समृद्धिको महत्वपूर्ण क्षेत्र भएको र यसले बढ़दो शहरीकरणसँगै आम नागरिकमा रहेको मानसिक चापलाई सन्तुलन राख्न योगदान पुर्याएको उल्लेख गर्नुभयो। फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले हाल नेपालमा 52 जिल्लामा लगभग 270 हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय विस्तार भइरहेको जानकारी गराउँदै पुष्प व्यवसायमा प्रत्यक्ष र अप्रत्यक्ष गरेर 53,500 जना भन्दा बढ़ी जनशक्तिले रोजगार प्राप्त गरेको जानकारी दिनुभयो। नेपाली बजारमा बिहिबार सुन चाँदीको मूल्य उच्च रकमले घटेको छ। बिहिबार सुन तोलामा 5,400 रूपियाँले र चाँदी 140 रूपियाँले घटेको छ। बिहिबार छाप भएको सुन प्रति तोला 3,02,300 र त्यति नै परिणामको चाँदीको मूल्य 5,010 रूपियाँ कायम भएर कारोबार भएको छ। बुधबार छाप भएको सुन प्रति तोला 3,07,700 र त्यति नै परिणामको चाँदी 5,150 रूपियाँमा कारोबार भएको थियो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अजय बमबाट।
पुलिसले लगातार दोस्रो वर्ष जय ट्रफी मेन्स एलिट कप क्रिकेटको उपाधि जितेको छ। घरेलु क्रिकेटमा दुई विभागीय टोलीबीच फेरि नेपाल पुलिस क्लब अब्बल साबित भएको छ। मूलपानी मैदानमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई बिहिबार 4 विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको हो। गत वर्ष पनि पुलिस र आर्मी बीच नै फाइनल भएको थियो। 3 दिवसीय क्रिकेटको दोस्रो इनिङमा 227 रनको लक्ष्य पाएको पुलिसले 6 विकेट गुमाएर पूरा गर्यो। 9 विकेटको क्षतिमा 178 रनबाट बिहिबारको खेल अघि बढाइएको आर्मी दोस्रो इनिङमा 226 रनमा अल आउट भएपछि पुलिसले 227 रनको लक्ष्य पाएको थियो। चार टोलीको सहभागिता रहेको जय ट्रफीको लिग चरण 2 दिने र फाइनल 3 दिने ढाँचामा खेलिएको थियो। एपीएफ क्लब र बागमती प्रदेश पनि जय ट्रफीमा सहभागी थिए। पुलिसका ललित नारायण राजवंशी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ी चुनिएका छन्। ललित नै उत्कृष्ट बलर र बागमतीका ईशान पाण्डे उत्कृष्ट ब्याटर घोषित भए। नेपाल सरकारको अध्यागमन विभागले राजधानीमा जारी एन्फा राष्ट्रिय लीगमा पर्यटकीय भिसामा रहेका विदेशी खेलाड़ीलाई नखेलाउन निर्देशन जारी गरेको छ। विभागले बिहिबार अखिल नेपाल फुटबल संघ एन्फालाई पत्रचार गर्दै विदेशी खेलाड़ीको सहभागिताबारे निर्देशन जारी गरेको हो। विभागले पर्यटन भिसामा नेपालमा रहेका विदेशी नागरिकलाई कुनै पनि व्यावसायिक खेल गतिविधिमा संलग्न गराउन नपाइने स्पष्ट पारेको हो। भिसाको उद्देश्य विपरीत गतिविधिमा संलग्न भएको पाइएमा तत्काल कानूनी कार्यवाही हुने चेतावनी विभागले दिएको छ। राष्ट्रिय लीगमा केही क्लबहरूले पर्यटक भिसामा रहेका विदेशी खेलाड़ी उतारेको उजुरीपछि राष्ट्रिय खेलकुद परिषद राखेपले विवरण माग गरे लगत्तै अध्यागमन विभागले यस्तो स्पष्टीकरण दिएको हो। यो सँगै बुधबारबाट शुरू भएको शहीद स्मारक महिला लीग अनिश्चितकालका लागि स्थगित भएको छ। जारी राष्ट्रिय लीग पनि रोकिएको छ।
अब मौसम सम्बन्धी जानकारी। आज देशभर अधिकांश स्थानमा बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी लुम्बिनी प्रदेश लगायत कोशी प्रदेशको पहाड़ी र हिमाली भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङ असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र हिमाली भागका एक दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 10.6 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 22 देखि 24 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:09 भयो भने सूर्यास्त भरे साँझ 6:15 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा सदस्य निर्वाचन प्रतिवेदन 2082 राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश। निर्वाचन सफलतापूर्वक सम्पन्न हुँदा लोकतन्त्र अझ बलियो भएको राष्ट्रपतिको भनाई। चैत 12 गते प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गराउने संघीय संसद सचिवालयको तयारी। सरकार गठनका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताबीच छलफल। 3 दिन कोशी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हावाहुरी र हिमपातको सम्भावना। आवश्यक सतर्कता अप्नाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। र अमेरिका इरान र इजरायल बीचको द्वन्द्व चर्किँदै ऊर्जा संरचनामा आक्रमण र मानवीय क्षति बढ्दो। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।